यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। राजधानी काठमाडौँ भित्रने र बाहिरिने प्रमुख नागढुङ्गा सिस्ने खोला क्षेत्रमा निर्माण भएको सुरुङ मार्गको औपचारिक रूपमा हिजो उद्घाटन गरिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष तानाका अकिहिकु तथा नेपालका लागि जापानी राजदूत मायदा तोरू लगायतले संयुक्त रूपमा सुरुङ मार्गको उद्घाटन गर्नुभयो। त्यस अवसरमा जाइकाका अध्यक्ष तानाकाले नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग नेपालको यातायात विकास यात्राको ऐतिहासिक र रूपान्तरणकारी उपलब्धि भएको बताउनुभयो। उहाँले सुरुङ योजना निर्माण संचालन तथा मर्मत सम्भार सम्बन्धी क्षमता वृद्धिका लागि नेपाल र जापानबीच नयाँ प्राविधिक सहयोग परियोजना शुरू गरिएको जानकारी दिनुभयो। हालै स्वीकृत परियोजनाले सुरुङ पूर्वाधारको विकासमा दुई देशबीचको सहकार्यलाई थप विस्तार गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो। यसै वर्ष नेपाल र जापान बीच कूटनीतिक सम्बन्ध स्थापना भएको 70 वर्ष पूरा भएको उल्लेख गर्नुहुँदै अध्यक्ष तानाकाले विगत 7 दशकदेखि पारस्परिक विकास, सम्मान र सहकार्यमा आधारित सम्बन्ध अझ सुदृढ बन्दै गएको धारणा राख्नुभयो। त्यसक्रममा नेपालका लागि जापानी राजदूत मायदा तोरूले जापान सरकारको आधिकारिक विकास सहायता ओडीए तथा नेपाली प्राविधिक र श्रमिकहरूको अथक परिश्रमबाट सुरुङ निर्माण सम्पन्न भएको बताउनुभयो। उहाँले आगामी दिनमा नेपालले आफ्नै दक्षतामा सुरुङ सञ्चालन र मर्मत सम्भार गर्न सक्ने क्षमता विकास गर्नु सहकार्यको प्रमुख उद्देश्य रहेको बताउनुभयो। त्यस अवसरमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले सुरुङ सञ्चालनसँगै यात्राको समय उल्लेखनीय रूपमा घट्ने र वर्षौंदेखिको ट्राफिक जाम र जोखिमपूर्ण यात्राको समस्या घटेर जाने बताउनुभयो। नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाबाट प्रभावित क्षेत्रको खानेपानी आयोजनाको दीर्घकालीन सञ्चालन, मर्मत सम्भार तथा स्थानीय सरोकारका विषयमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र प्रभावित क्षेत्रका स्थानीय प्रतिनिधिबीच हिजो छलफल भएको छ। मन्त्रालयमा हिजो भएको छलफलमा नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाबाट चन्द्रागिरी नगरपालिका 1 र 2 का प्रभावित बासिन्दाका लागि बनाइएका खानेपानी आयोजनाको दिगो सञ्चालन सुनिश्चित गर्न 11 बुधे निर्णय गरिएको मन्त्रालयले जानकारी दिएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीमा हिजो बसेको सर्वदलीय बैठकले सबैलाई सामाजिक सद्भाव कायम राख्न आह्वान गरेको छ। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकमा दिवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनाका सम्बन्धमा प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न सबैले आआफ्नो स्थानबाट प्रभावकारी प्रयास गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेले जानकारी दिनुभयो। देवानगंज, घुसखी, कप्तानगंज, भुटाहा र हरिनगरा क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी लामिछानेले घटना प्रभावित क्षेत्रमा कुनै अप्रिय घटना नहोस् भन्नलाई प्रशासनले आवश्यक सुरक्षा संयन्त्र परिचालन गरेको र जनजीवन क्रमशः सामान्य बन्दै गएको जानकारी पनि दिनुभयो। कप्तानगंजमा भएको झडपको घटनामा गोली लागेर निधन भएका 24 वर्षीय ओम प्रकाश मेहताको उपचारका क्रममा निधन भएको त्यस क्रममा जानकारी गराइएको थियो। बैठकमा जिल्ला स्थित प्रमुख राजनैतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा सरकारवालाको सहभागिता रहेको थियो। गृह मन्त्रालयले सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाइएको जनाएको छ। घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाई उहाँको स्थानमा संखुवा सभाका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याललाई त्यहाँ खटाइएको छ। कोशी प्रदेशका प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौँ तानिएको गृह मन्त्रालयले जनाएको छ। त्यसै गरी प्रहरी प्रधान कार्यालयमा कार्यरत शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालयमा प्रमुखका रूपमा पठाउने निर्णय गरिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशव थेबेलाई भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा खटाइएको छ भने उक्त स्थानमा विमानस्थलमा कार्यरत पुष्पराज मल्ललाई पठाइएको गृह मन्त्रालयले जानकारी दिएको छ। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा 2 समूहबीच भएको झडपमा 1 जनाको निधन भएको छ। घटनामा 9 जना सर्वसाधारण, 10 जना नेपाल प्रहरी र 5 जना सशस्त्र प्रहरीका गरी 24 जना घाइते भएको पनि गृह मन्त्रालयले जनाएको छ। सरकारसँग सहमति भएसँगै धनगढ़ी पुगेर अनसन शुरू गरेका चिकित्सक डाक्टर गोविन्द केसीले अनसन अन्त्य गर्नुभएको छ। अनसनरत चिकित्सक डाक्टर केसी र सरकारी वार्ता टोलीबीच सात बुँदे सहमतिमा हस्ताक्षर भएसँगै डाक्टर केसीले अनसन अन्त्य गर्नुभएको हो। उहाँले पाँचौं दिनमा अनसन तोड्नु भएको हो। धनगढ़ीमा दुई दिनसम्म चलेको वार्तापछि सरकारी टोली र डाक्टर केसी पक्षबीच सहमति भएको हो। अनसन र डाक्टर केसीले अघि सार्नुभएका मागबारे आइतबार र सोमबार दुई दिनसम्म चलेको वार्तापछि दुवै पक्ष सहमतिमा पुगेको शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव टुडामणि पौडेलले जानकारी दिनुभयो। वार्तामा सरकारी पक्षबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जगदीश प्रसाद अग्रवाल, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव पौडेल, त्यसै गरी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव विकास देवकोटा तथा केसीका तर्फबाट अमृत जैशी र पवन थापा सहभागी हुनुहुन्थ्यो। वार्तामा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं सांसद पुकार बम समेत सहभागी हुनुहुन्थ्यो। धनगढ़ी स्थित श्रीकृष्ण मन्दिरमा साउन सात गते अनसन थालेका डाक्टर केसीको स्वास्थ्यमा समस्या आएपछि उहाँलाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो। वीरगंजको नारायणी अस्पतालमा भएको तोड़फोड़ र चिकित्सकमाथिको कुटपीटको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको हड़ताल हिजो पनि जारी रह्यो। स्वास्थ्यकर्मीहरूले हिजो वीरगंजको घण्टाघर चोकमा नाराबाजी गर्दै दोषीमाथि कार्यवाही र शान्ति सुरक्षाको ग्यारेन्टीको माग गरेका छन्। नारायणी अस्पतालको आकस्मिक सहितका सबै सेवा ठप्प पारेर चिकित्सक एवं स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन्। नेपाल चिकित्सक संघको आह्वानमा वीरगंजका निजी अस्पतालका चिकित्सकहरूले समेत आन्दोलनमा एकीबद्धता जनाएपछि त्यहाँ सबै अस्पतालको उपचार सेवा प्रभावित भएको हाम्रा समाचारदाता ध्रुव अधिकारीले जनाएका छन्। उपचारका लागि अस्पताल पुगेका सर्वसाधारण बिरामीहरू मर्कामा परेका छन्। शनिबार वीरगंज 25 स्थित 45 वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित उहाँका आफन्त र गाउँले आकस्मिक कक्षमा तोड़फोड़ गर्दै डाक्टर प्रमोद रामलाई निर्घात कुटपीट गरेपछि समस्या बढ़ेर गएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विज्ञप्ति जारी गरी आन्दोलनरत चिकित्सकहरूलाई तत्काल काममा फर्कन अनुरोध गरेको छ। मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले जारी गर्नुभएको विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कार्यवाही गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरिएको छ। नेपालको कुल ऊर्जा माग साँझको समयमा 3248 मेगावाट बराबर पुगेको विद्युत प्राधिकरणले जनाएको छ। हाल कुल 73,629 मेगावाट घण्टा बराबर माग पुगेको छ। प्राधिकरणका अनुसार भारतबाट बिजुली आयात भएको छैन। प्राधिकरणले 22,102 मेगावाट घण्टा बराबर बिजुली अहिले निर्यात गरिरहेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले जनताको चाहना अनुरूप विकासका लागि सरकारले आवश्यक कानूनहरू संशोधन गर्ने प्रक्रिया अघि बढ़ाएको बताउनु भएको छ। चितवनमा हिजो पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै उहाँले जनताको अपेक्षा अनुसार कानून बनाउन नसकिँदा योजना अनुसारका काम गर्न कठिनाई हुने बताउनुभयो। उहाँले चालू आर्थिक वर्षलाई कानून सुधार वर्षका रूपमा घोषणा गरिएको र 166 कानून बनाउनु पर्ने अवस्था रहेको जानकारी दिनुभयो। मन्त्री गौतमले काममा बाधा पुग्ने कानूनलाई तत्काल संशोधन गरिने बताउँदै निजामती सेवामा 30 वर्ष सेवा र 55 वर्ष उमेर हदको कार्य प्रक्रियामा रहेको जानकारी दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रमा संरचनागत सुधार र गुणस्तरीय शिक्षण सिकाई आवश्यक रहेको बताउनु भएको छ। जनकपुरधामस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पसको निरीक्षण तथा क्याम्पसका प्राध्यापकहरूसँगको छलफलमा हिजो मन्त्री पोखरेलले समयको मागसँगै क्याम्पसहरूले शिक्षा क्षेत्रको संरचनागत सुधार र गुणस्तरीय शिक्षण सिकाइमा जोड़ दिनुपर्ने बताउनुभयो। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरूले मुलुकको अस्तित्व र पहिचानलाई सुदृढ़ बनाउन तथ्यमा आधारित इतिहासप्रति युवा पुस्ताको सचेतना वृद्धि गर्नुपर्नेमा जोड़ दिनुभएको छ। समितिको सिंहदरबारमा हिजो बसेको बैठकमा सांसदहरूले आधुनिकीकरणका नाममा ऐतिहासिक रूपमा महत्वपूर्ण नेपालका विश्व सम्पदा सूचीमा सूचीकृत स्थलहरूको मौलिक स्वरूप परिवर्तन गर्ने गतिविधि तत्काल रोकिनुपर्ने बताउनुभयो। त्रिभुवन विश्वविद्यालयको केन्द्रीय इतिहास विभागका पदाधिकारीहरूले प्राचीन मठ मन्दिर तथा सांस्कृतिक सम्पदाहरूको ऐतिहासिक महत्वबारे पर्याप्त जनचेतना चेतनाको अभाव र अप्रमाणित ऐतिहासिक व्याख्याका आधारमा पुरातात्विक सम्पदाहरू नष्ट भइरहेको र इतिहासको विकृतिकरण बढ़दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो। असामको कमलबजार मानसैन सड़क खण्डमा हिजो कमलबजार नजिकै अटो रिक्सा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको र तीनजना घाइते भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा कमलबजार नगरपालिका वडा नम्बर 5 की बेला भण्डारी रहेको र उहाँको जिल्ला अस्पताल अछाममा उपचारका क्रममा निधन भएको पनि प्रहरीले जानकारी दिएको छ। महान्यायाधिवक्ताको कार्यालयले चौथो पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक गरेको छ। हिजो आयोजित पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता डाक्टर नारायण दत्त कणेलले रणनीतिक योजना सार्वजनिक गर्नुभयो। योजना साउन 1 गतेदेखि कार्यान्वयनमा आएको पनि त्यस क्रममा जानकारी दियो। फौजदारी न्यायको सुदृढीकरण भन्ने नारा रहेको योजनाको मुख्य पाँचवटा प्राथमिकता रहेको छ: वस्तुनिष्ठ अभियोजन, प्रभावकारी प्रतिरक्षा, संवैधानिक तथा कानूनी जिम्मेवारी, सूचना प्रविधि र मानव संसाधन र भौतिक पूर्वाधार। रणनीतिक योजनाको मुख्य प्राथमिकता रहेको त्यस क्रममा महान्यायाधिवक्ता डा कणेलले जानकारी दिनुभयो। उहाँले फौजदारी न्यायको अपराध पीड़ितलाई क्षतिपूर्ति दिने व्यवस्था शुरू गरिएको र अनुसन्धान शुरू गर्दा नै पीड़ितलाई राहत दिने व्यवस्था शुरू भएको त्यस क्रममा जानकारी दिनुभयो। गत आर्थिक वर्षमा महान्यायाधिवक्ताको कार्यालयले 3191 मुद्दामा निर्णय गरेको पनि त्यस क्रममा जानकारी दिइएको छ। सूचना तथा संचार मन्त्री डा विक्रम तिमिल सिन्हाले वर्षायाममा बाढ़ी पहिरो नियन्त्रण तथा विपद व्यवस्थापनका लागि स्थानीय प्रदेश र संघीय सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भएको छ। नुवाकोटको तादी गाउँपालिकाका समस्याका सम्बन्धमा गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङसँग मन्त्रालयमा भएको छलफलमा मन्त्री डा तिमिल सिन्हाले गाउँपालिकाको समग्र विकास निर्माणको अवस्था, स्थानीय तहले भोगिरहेका समस्या, नागरिकका गुनासा र अपेक्षाबारे जानकारी लिनुभएको हो। सूचना तथा संचार मन्त्री डा विक्रम तिमिल सिन्हा र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराजभक्त श्रेष्ठले काठमाडौँ उपत्यकामा वर्षौंदेखि सड़कका पोलमा लत्रिएका तथा प्रयोगविहीन अवस्थामा रहेका इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार व्यवस्थापनको प्रगतिबारे संयुक्त रूपमा हिजो स्थलगत अनुगमन गर्नुभएको छ। गौशाला, पुरानो बानेश्वर, जड़ीबुटी लगायतका क्षेत्रमा पुगेर तार व्यवस्थापन कामको निरीक्षण गर्नुका साथै मन्त्रीद्वयले सम्बन्धित निकायका पदाधिकारीहरूसँग प्रगति र देखिएका समस्याबारे जानकारी लिनुभएको थियो। र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सरकारले प्रतिबन्ध लगाएका वस्तुको भौतिक तथा डिजिटल माध्यमबाट बिक्री वितरण भइरहेको गुनासो प्राप्त भएका सन्दर्भमा त्यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित सबै पक्षलाई चेतावनी दिएको छ। विभागले सूचना जारी गर्दै निकासी पैठारी नियन्त्रण ऐन अनुसार नेपाल सरकारले विभिन्न समयमा नेपाल राजपत्र मार्फत निकासी वा पैठारीमा पूर्ण रूपमा बन्देज लगाएका वस्तुहरू अझै पनि बजारमा बिक्री वितरण भइरहेको विषयप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कानून विपरीत प्रतिबन्धित वस्तुको कारोबार भएको पाइएमा निकासी पैठारी नियन्त्रण ऐन र उपभोक्ता संरक्षण ऐन एवं अन्य प्रचलित कानून बमोजिम कार्यवाही गरिने विभागले स्पष्ट पारेको छ। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। अवस्त नमस्कार।